आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मत आशराई निराशमा डुबेको विवस्थामा जुने मानिस थिए, स्वर्गीय आशा दिएर मलाई अत्यन्त ठुलो बदलाव गर्यो, अत्यन्त ठुलो बदलाव गर्यो। यीशु तिमीले मलाई बचाउन स्वयंलाई नै क्रुसमा चढायो, गाली र निन्दा चोट सहेर मन रहेर अन्याय मा पर्यो, मन रहेर अन्याय मा पर्यो, मन रहेर न्याय गुमायो।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टी अभिवादन जय मसी अनि तपाईँ सबैलाई हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हामी आज यहोशू 13 र 14 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौ। सबभन्दा पहिले हामी 13 अध्यायबाट देख्नेछौ अडै कुललाई तिनीहरूको अधिकारको भूमिको सिमाना पक्का गरिन्दछ वा तोकिन्दछ। आउनुहोस् यहोशू 13:1 पदमा हेर्दै अगाडि बढौं। जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्नुभयो, तम वृद्ध भइस् अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्याउन बाँकी नै छ। हामीले यो यहोशूको पुस्तकको खाली आधी भाग जति मात्र अध्ययन गरिसकेका छौं र देश अधिकारमा ल्याउन अझै धेरै बाँकी छ, तर हामी यो कुरा थाहा पाउँछौ कि यहोशू पहिले नै वृद्ध भइसकेका छन् र धेरै उमेर खाइसकेका छन्। तिनी अब त्यति धेरै लामो समयसम्म इसरायलको सन्तानहरूलाई अगुवाई गर्ने योग्यको हुने छैनन्। तिनी नै नायक अगुवा थिए, परमेश्वरले त्यस प्रतिज्ञाको मुलुकलाई लिन प्रयोग गर्नुभयो, तर युद्धहरू सकिए। परमेश्वरले यहोशूलाई नायकीको रूपमा बोलाउनु भएको समयमा तिनको उमेर 80 वर्षको थियो र अहिले तिनी 100 वर्ष उमेरका छन्। तिनले थुप्रै वर्षसम्म इसरायलीहरूलाई अगुवाई गरे। अहिले जबकि इसरायलीहरू प्रतिज्ञाको मुलुकमा भएकोले गर्दा समय अति नै चाँडै बितेको देखिन्छ। यसको उजाड स्थान यात्रा अवधिसँग तुलना गर्दा अति नै धेरै लामो समय देखिन्थ्यो। अहिले इसरायलीहरू आफ्नो अधिकारको ओगटेर दूत र महको देशमा बसेका छन् र समय अति नै छिट्टै बितेको लाग्दछ। मित्र, आज धेरै मानिसहरूको निम्ति समय त्यति बिस्तारै बितेको आभास हुने थिएन यदि तिनीहरू परमेश्वरको लागि जीवन जीरहेका भए। समय कति चाँडै बितेर जान्छ जब तपाईँ परमेश्वरको सेवा गरिरहनुहुन्छ, यो तपाईँलाई आभास हुन्छ। मलाई लाग्छ यहोशूले पनि उही कुराको महसुस गरे। सम्पूर्ण बाहिर प्रकटन वा बाहिर देखिने कुरोहरूबाट इसरायलहरू अति नै असल गरिरहेका देखिन्थे। तिनीहरू त्यस मुलुकमा प्रवेश गरे। तिनीहरूले दक्षिण भेगबाट विजय गर्दै उत्तरतिर विजय गर्दै गए, तर परमेश्वरले यहोशूलाई याद दिलाउनु भयो कि अझै देश अधिकारमा ल्याउन धेरै बाँकी छ। मित्र, महान र धेरै सेवा गरिसके पश्चात त्यो तपाईँ र मेरो निम्ति पनि सत्य हुनेछ। यो हरेक परमेश्वरको सेवकको निम्ति सत्य भएको छ। तिनले सम्पूर्ण काम पूरा गरेर सक्दैनन् जुन तिनले गर्न चाहन्थे। फिलिपी 3:12 पदमा शास्त्रमा पाउलले भन्दछन्, मैले अघि नै हात पारिसकेको अथवा अघि नै सिद्ध भइसकेको होइन, तर जेको निम्ति पनि ख्रिस्ट येशूबाट मैले पक्राउ खाए सो पक्रन सक्छु कि भनेर म अघि बढ्दैछु। परमेश्वरले यहोशूलाई भन्नुभयो कि इसरायलका सन्तानहरूले टेकेका सम्पूर्ण मुलुक तिनीहरूका हुने थिए, तर तिनीहरूले यस्तो सम्पूर्ण भागमा आफ्नो पाइला टेकेनन्। मित्र, न त हामीले आफ्नो जीवनकालमा ती हाम्रा सम्पूर्ण आत्मिक अधिकारहरूको वा सम्पत्तिहरूको अधिकार गर्न योग्य नै हुनेछौ जुन परमेश्वरले हामीलाई दिनुभएको छ। अहिले यहोशूको जंगी अख्तियार वा कमान समाप्त भएको छ। तिनी अब कति पनि प्रधान सेनापति यहोशू छैनन्। त्यसकारण तिनको अर्को कर्तव्य चाहिँ त्यो अधिकार गरिएको मुलुकलाई हरेक कुलहरूको बीचमा बाँडिदिनु हो, र विशेष गरी मूसाले यही नै 2.5 कुललाई यर्दन पारीको मुलुकलाई अधिकारको निम्ति दिएको भागलाई पक्का गरिदिँदछ। 7-8 पदमा भनिएको छ, अब यो देश 9 कुलहरूलाई र मनुष्यको आधा कुललाई अधिकारको निम्ति बाँडिदिए। परमप्रभुका दास मूसाले तिनीहरूलाई दिए बमोजिम, रुबेनीहरू र गादीहरू र मनुष्यको आधा कुलले पूर्व यर्दन पार मूसाले तिनीहरूलाई दिएका अधिकारहरू पाए। यसपछि हामी 14 अध्यायतिर पनि बढ़िहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ कालेबलाई हेब्रोन दिइदछ। 9.5 कुलहरूले आफ्नो जमीनको भाग चिट्ठा हालेर बाँड्ने थिए, तर कालेबले चाहिँ विशेष अवसरद्वारा हेब्रोन प्राप्त गर्छन्। कालेब जो यहोशूसँग एक जासुस व्यक्ति थिए, तिनले अति नै सकारात्मक रिपोर्ट लिएर आएथे। यहोशू 14:11 पद अनुसार कालेब अति नै तागतदार व्यक्ति थिए। तिनीसँग विशेष गरी यी तीन विशेषताहरू थिए। पहिलो, भूतकालको बिर्सने विश्वास वा अतीतलाई बिर्सने विश्वास। दोस्रो, तथ्यहरू वा सत्यताहरूको सामना गर्ने विश्वास। तेस्रो, भविष्यको सामना गर्ने विश्वास। आउनुहोस् 14:1-2 पद हेर्दै अगाडि बढ़ौं। एलाजार पुजारी, नुनका छोरा यहोशू र इसरायलका कुल नायकहरूले तिनीहरूलाई बाणी दिए अनुसार इसरायलीहरूले कनान देशमा अधिकार गरेका यिनै ठाउँहरू हुन्। परमप्रभुले मोसाद्वारा यी 9.5 कुलका निम्ति आज्ञा गर्नुभए बमोजिम चिट्ठा हालेर तिनीहरूका भाग बाँडियो। तपाई नक्साद्वारा देख्नुहुनेछ दानबाट बेर्सेबासम्मको भूमि ती कुलहरू इसरायली कुलहरूमा बाँडिएका थिए। रुबेन, गाद र मनुष्यको आधा कुल चाहिँ यर्दन नदीको पूर्वपट्टि किनारमा छन्। त्यसपछि दक्षिणबाट आरम्भ भएर उत्तरतिर क्रमशः हामीसँग यी कुलहरूलाई बसोबास गरेको देख्नेछौ। सिमेयोन, यहुदा, बेन्जामिन, दान, इफ्राइम, मनस्से, इसाकार, जेबुलुन, नप्ताली, असेर र दान। 5-8 पदमा भनिएको छ, परमप्रभुले मूसालाई जसो आज्ञा गर्नुभएको थियो इसरायलीहरूले त्यसै गरेर देश बण्डा गरे। तब यहुदाका मानिसहरू गिलगालमा यहोशू कहाँ आए र कनजी यपुन्नाका छोरा कालेबले तिनलाई भने, परमप्रभुले कादेश बर्नेमा मेरो र तपाईँको बारेमा परमेश्वरको मानिस मूसालाई भन्नुभएको कुरा त तपाईँलाई थाहै छ। परमप्रभुका दास मूसाले कादेश बर्नेबाट यस देशको भेद लिन मलाई पठाउँदा म 40 वर्षको थिएँ र मैले आफूले बुझे अनुसारको समाचार तिनलाई ल्याइदिए। तर मसँगै जाने मेरा दाजुभाइहरूले मानिसहरूका मन भयभीत गराइदिए, तापनि म त पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरको पछि लागे। यहाँ हामी देख्छौ कालेब त्यो परमेश्वरको जन थिए जसले पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरको पछि लागे, उहाँमा भरोसा गरेथे। 10-11 पदमा भनिएको छ, अब हेर्नुहोस्, इसरायलीहरू उजाड स्थानमा घुमफिर गर्दा परमप्रभुले मूसालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले 45 वर्ष बितिसक्यो र आफ्नो वचन अनुसार परमप्रभुले मलाई जीवितै राख्नु भएको छ। अब हेर्नुहोस्, म आज 85 वर्ष भएको छु, तैपनि मलाई मूसाले पठाएको दिनमा म जति बलियो थिएँ अहिले पनि उतिकै बलियो छु। लड़ाईको निम्ति बाहिर जानलाई मेरो तागत त्यस बेला जति थियो अहिले पनि त्यति नै छ। कालेब अहिले 85 वर्ष उमेरका छन्, तैपनि तिनी भन्छन् कि मलाई मूसाले कनानमा भेद लिन पठाएका दिनमा जति बलियो थिएँ अहिले पनि उतिकै बलियो छु, उतिकै तागत मसँग छ। मित्र, उजाड स्थानको पथ भ्रष्ट भई भौतारी हिँडेको अवधिमा यहोशू र कालेब बाहेक मिश्रबाट निक्लिआएका सम्पूर्ण वृद्धि पीढ़ीहरू उजाड स्थानमै मरे। यी मानिसहरूले कालेब र यहोशूले अरू 10 जासुसहरूसँगै कनान देशको सम्बन्धमा रिपोर्ट ल्याएका थिए। प्रश्न यो हो, के इसरायलीले त्यो मुलुकमाथि विजय गर्न सक्थे? यहोशू र कालेब यो कुरामा पूर्ण रूपमा निश्चित थिए परमेश्वरको सहायताले त्यो मुलुक आफ्नो हातमा पार्न सक्थे भन्ने कुरामा। अरू 10 जासुसहरूले त्यस देशका बड़े बड़े दाण्डी मानिसहरू देखे र मिश्रमै फर्किन चाहन्थे। तिनीहरू फेरि मिश्रको दासत्वमा फर्किजान चाहन्थे। प्रभु येशूले भन्नुभयो लुका 9:62 पदमा, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरको राज्यका लायक हुँदैन। परमेश्वरले इसरायलीहरूलाई मिश्रबाट कनान देशमा जान बोलाउनु भएको थियो र कालेबले विश्वास गरे कि त्यहाँ जान सकिन्छ र आफ्नो अधिकारमा त्यो मुलुकलाई कब्जा गर्न पार्न सकिन्छ। त्यो 40 वर्षसम्म उजाड स्थान यात्रा अवधिमा मलाई लाग्छ कि प्राय जसो कसैले कालेबलाई भन्थे, ओहो दाई कालेब, यहाँ यो उजाड स्थान मरुस्थलमा हुने कुरा अति नै भयानक होइन र आज अति नै धेरै गर्मी छ, करिब 118 डिग्री तापक्रम छ। कालेबले भन्नेथे, ओ मैले कति पनि यसको ध्यान दिइन, मलाई लाग्छ कि निकै गर्मी जस्तो छ। तर वास्तवमा त्यो कनान मुलुकमा मैले देखेको अंगुरका झुप्पाहरूको बारेमा सोचिरहेको थिएँ र हेब्रोनको शहरको बारेमा सोचिरहेको थिएँ। हाम्रा पिता अब्राहम त्यस मुलुकमा अति नै धेरै मुलुकलाई मन पराउनु भयो, मलाई पनि धेरै मन लाग्यो। त्यहाँ नै म गइरहेको छु, त्यहाँ नै मेरो ध्यान छ, त्यहाँ नै मेरो मन छ। मलाई लाग्छ उजाड स्थानमा नै कालेबले भविष्यको सोच्न सके। तिनीसँग महान आशा थियो, यसले तिनलाई जवान नै राख्यो। हेर्नुहोस्, उजाड स्थानमा ती 40 वर्ष अवधिले बाँकी वृद्ध पीढ़ीहरूलाई मार्यो, तर ती विकट अवस्थाको त्यति लामो समयले तिनलाई कति पनि आघात पुर्याएन, बरू झन स्वास्थ्य पो बनायो। तिनीहरू बुढा भए तर कालेब जवान पो भए। प्रतिज्ञाको मुलुक कनानमा भएका बड़े बड़े शरीरका मानिसहरूले अन्य 10 जासुसीहरू र अन्य इसरायलका पुराना पीढ़ीका मानिसहरूलाई भयभीत गराइदियो र तिनीहरूले आफ्नो स्वयंको बारेमा आफैलाई खाली फट्याङ्ग्राहरू जस्तो मात्र विचार गरे वा सोचे, तर कालेबले परमेश्वरको बारेमा सोचे। यस मानिसको हृदयमा डरबाट स्वतन्त्र थियो। मार्टिन लुथरले भनेथे, परमेश्वरसँग हुने एकजना पनि बहुसंख्या हो, ती बड़े बड़े कद वा शरीरका मानिसहरू भन्दा परमेश्वर महान हुनुहुन्थ्यो। मित्र, कालेबले मलाई अदुनिराम जोडसनको बारेमा याद दिलायो जो बर्मामा एक मिशनरी भएर आएथे, तर 12 वर्षसम्म काम गरे तापनि एउटै पनि आत्मा तिनले जित्न सकेनन्। तर तिनलाई पठाउने समितिले त्यस समयको त्यस स्थानको कठिनाईको परिस्थितिको राम्ररी बुझ्न सकेनन्। तिनीहरूले सोचे कि यो मानिस त्यहाँ के गरिरहेको छ वा केही पनि काम गरिरहेको छैन, आज यति सालसम्म एकजना पनि आत्मा जित्न सकिरहेको छैन। त्यसकारण तिनीहरूले उसलाई कूटनीतिक पत्र पठाए, यो सुझाव दिँदै कि तिनी त्यहाँबाट वापस फर्किन्दा उक्तम होला। तिनीहरूले उसलाई सोधे कि भविष्यको लागि बर्मामा के चाहिँ प्रत्याशा थिए वा सम्भावना थिए। तिनको उत्तर थियो, त्यहाँको भविष्य परमेश्वरको प्रतिज्ञाहरू जतिकै उज्जवल छ। परमेश्वरमा तिनको विश्वास र भरोसा नै त्यो कारण थियो कि बर्माको जंगलमा ती तमाम सालहरूभरि कठिनाई दुःख कष्टको बावजुद रहन सके। तिनले आफ्नो जीवनमा थुप्रै कठिनाईहरू भोगे जुनको वर्णन म यहाँ गर्न सक्दिन। तिनले अवर्णीय दुःख कष्टहरू सहे, तर अन्तिममा त्यहाँ ठूलो बेदारी जागृति आयो। मित्र, तिनले जति समय त्यहाँ बिताए त्यो आँसु र पसिनामा बिताएथे जुनको उत्तर तिनले धेरै वर्षपछि मात्र पाएथे। आज तपाईँको निम्ति परमेश्वरसँग भएको सारा आत्मिक आशिषहरू आनन्द उठाइरहनु भएको छ। तपाईँ भन्नुहोला, मसँग थुप्रै समस्याहरू छन्, कठिनाईहरू छन्, दुःखहरू छन्। म जान्दछु कि ख्रिस्टियनहरूसँग आफ्ना जीवनहरूको गतिपथमा थुप्रै संकष्ट समस्या कठिनाईहरू हुन्छन्। मेरो हृदय तिनीहरूतर्फ जाँदछ सहानुभूतिमा, तर म सधैँ एक नेग्रो मानिसको गवाहीको सोच्दछु जसले आफ्नो मनपर्दो बाइबल पद भनेथे, यो हुन आयो, यो हुन आयो। जब दोधार अन्यमा परेका व्यक्तिले उसलाई सोधे कि तिनको यो तात्पर्य के थियो, अर्थ के थियो, तिनले जवाब दिन्थे, जब म दुःख कष्टहरूमा पर्दछु र समस्याहरूको रास लाग्दछ, म आफ्नो पदतिर फर्कन्दछु र म जान्दछु कि मेरो दुःख कष्टहरू बस्नको निम्ति रहनको निम्ति आएका छैनन्, तिनीहरू हुन आएका छन्। यो हुन आयो। मित्र, त्यहाँ थुप्रै कुराहरू छन् जुनको बारेमा तपाईँ गुनासो गर्न सक्नुहुन्छ, अनि कहिले कहीँ म गर्छु। तर मित्र, तपाईँको आशाको बारेमा नि के, त्यो उज्जवल भविष्यको बारेमा नि के? कालेबले त्यो उजाड स्थानको 40 वर्ष अवधिमा तिनले सम्पूर्ण आत्मिक आशिषहरूको आनन्द उठाइरहेका थिए जुन तिनको निम्ति ख्रिष्टमा थियो। कालेब परमेश्वरलाई विश्वास गरेकोले गर्दा, तिनी विश्वासको मानिस भएकोले गर्दा तिनले भने 12 पदमा, यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस् जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो, त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला ठूला गढ़ भएका शहरहरू छन् भन्ने तपाईँले त्यस बेला सुन्नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचन अनुसार म उनीहरूलाई धपाउनेछु। तपाईँले याद गर्नुभएको होला, उत्पत्तिमा अब्राहम हेब्रोनमा गएथे, जुनको अर्थ हो सहभागिता। यो संगतिको स्थान हो। कालेबले परमेश्वरसँग संगति गर्थे र अहिले तिनी हेब्रोनमा बसोबास गर्न चाहन्छन्। 13 र 14 पदमा भनिएको छ, तब यहोशूले यपुनेको छोरा कालेबलाई आशिष दिए र तिनको अधिकारमा हेब्रोन दिए। यसकारण कनजी यपुनेको छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्म भएको छ, किनभने तिनी पूर्ण रूपले इसरायलका परमेश्वरको पछि लागेका थिए। मित्र, कुनै दिन हामीलाई पनि सम्मानित गरिनेछ, पुरस्कार वा इनाम दिइनेछ। परमेश्वरको निम्ति हामीले गरेको थुप्रै र महान काम अनुसार पुरस्कार पाउने छैनौ, न हामी आफ्नो प्रसिद्धता विशिष्टता अनुसार पुरस्कार नै पाउनेछौ। निश्चय नै हाम्रो पुरस्कारको उहाँको निम्ति गरिने कामको आधारमा हुनेछ। तर प्रश्न यो छ कि हामीले उहाँको महिमाको निम्ति जुन काम गरेका छौं त्यो उहाँको इच्छा अनुसारको काम हो। मैले किन यो सवाल प्रश्न राखे भन्दा, आज धेरै मानिसहरू अर्थ के सेवकहरू उचित रूपमा विशेष व्यक्ति आदर र प्रेमको कारण परमेश्वरको महिमाको निम्ति सेवा गरिरहेका छैनन्। यद्यपि तिनीहरूले थुप्रै कामहरू गरिरहेको जस्तो देखिए तापनि तिनीहरू औपचारिक रूपमा मात्र सेवा गरिरहेका छन्, बाहिर देखावटीको रूपमा सेवा गरिरहेका छन्। तर तिनीहरूको मकसद वा उद्देश्य र इरादा बेग्लै हुन सक्छ। बाइबलमा परमेश्वरले भन्नुहुन्छ यसैया 29 अध्यायको 13 पदमा, अनि परमप्रभुले भन्नुभयो, यो मेरो प्रजा मेरो नजिक आएर तिनीहरूका मुख र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय भने मबाट टाढा राखेका छन्। त्यसकारण महत्वपूर्ण कुरा यो हो कि तपाईँ पूर्ण रूपले परमेश्वरको पछि लाग्नु भएको छ, जस्तो कि यहोशू लागेका थिए, कालेब लागेका थिए। त्यो चाहिँ महत्वपूर्ण कुरा हो। सबभन्दा पहिलो कुरा, परमेश्वर हाम्रो बीचको सम्बन्ध ठिकठाक हुनुपर्छ। त्यसपछि हाम्रो उहाँप्रतिको सेवा वा कामहरूको इरादा, मनोवृत्ति, उद्देश्य भक्तिभावको हुनुपर्छ। अनि हामीले परमेश्वरको निम्ति गरिने यस किसिमको कामले हाम्रो इनाम वा पुरस्कारको तय गर्नेछ, निश्चित गर्नेछ। त्यसकारण यो जीवनमा सबभन्दा महत्वपूर्ण कुरा यो हो कि परमप्रभुको पछि पूर्ण रूपमा लाग्नुपर्छ। काले विश्वासको मानिस थिए, विश्वासको कारणले तिनलाई हेब्रोन अधिकारमा दिइयो। त्यहाँ बडे बडे शरीरका दानवी मानिसहरू थिए, तर तिनले भने त्यो नै स्थान म चाहन्छु। 13-14 पदमा भनिएको छ, तब यहोशूले यपुनेको छोरा कालेबलाई आशिष दिए र तिनको अधिकारमा हेब्रोन दिए। यसकारण कनजी यपुनेको छोरा कालेबको अधिकारमा हेब्रोन आजसम्म भएको छ, किनभने तिनी पूर्ण रूपले इसरायलका परमेश्वरको पछि लागेका थिए। मित्र, परमेश्वरको महिमाको निम्ति बडो भक्तिभावले गर्नुभएको तपाईँको परिश्रम व्यर्थमा जाने छैन। उहाँले तपाईँको परिश्रमको एक दिन इनाम दिनुहुनेछ, हुन सक्छ यो संसारमा अनि त्यो न्यायको दिनमा। त्यसकारण मित्र, परमेश्वरको निम्ति परिश्रम गर्न कहिले नथाक्यौं, र जहिले पनि परमेश्वरको निम्ति काम गर्नको लागि हर्थ हामीले दाउ उपाय र बाटो हेरिरहनुपर्छ। प्रभुले वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिनुभएको होस्।
परदेसी हो परदेसी, परदेसी हो परदेसी, हामी सबै परदेसी जस्तै, आज यहाँ भोलि कहाँ, हामी सबै परदेसी जस्तै, आज यहाँ भोलि कहाँ। भरोसा छैन यो जीवनको, बितेर जाने हो कहिले, भरोसा छैन यो जीवनको, बितेर जाने हो कहिले, प्राण रहुन्जेल ख्रिस्टको महिमा, गरौ मिली सबैले हो गरौ मिली सबैले परदेशी हो परदेशी परदेशी हो परदेशी परदेशी हो परदेशी सँगै मिलन हाम्रो चाँडै हुनेछ बादलमा ख्रिस्ट सँगै जानेछौ हामी कञ्चन सहरमा यीशुसँग सदा बस्नलाई हो यीशुसँग सदा बस्नलाई परदेशी हो परदेशी परदेशी हो परदेशी परदेशी हो परदेशी हामी सबै परदेशी जस्तै आज यहाँ भोलि कहाँ हामी सबै परदेशी जस्तै आज यहाँ भोलि कहाँ आज यहाँ भोलि कहाँ आज यहाँ भोलि कहाँ
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 98473567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।